अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
सांसदहरूको कार्यकाल सकियो, नयाँ सांसद छान्ने प्रक्रिया आजदेखि सुरु हुँदै, आजै समानुपातिक उम्मेद्वारहरूको बन्द सूची पेश गरिँदै।
नेपालगञ्ज र कोहलपुरका न्यू रोडमा नियम विपरीत हेभी गाडी गुड्दै, खुला सीमाका कारण बजारमा गुणस्तरहीन दूध बिक्री, सचेत रहन उपभोक्ताहरूलाई आग्रह।
सुदूरमा अत्यावश्यकीय औषधि अभाव, कञ्चनपुरमा फूल व्यवसायमा आकर्षण बढ्दै।
र कोहलपुरमा आज ज्येष्ठ नागरिकहरूका लागि निशुल्क स्वास्थ्य शिविर हुँदै, दैलेखमा गुणस्तरहीन काम गर्ने ठेकेदारलाई उन्मुक्ति।
तिसा ज्वेल्स प्रालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी, तिहार तथा छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गतेसम्मका लागि तिसाको हरेक 1 लाख र 100 भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौँ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीमा सांसदहरूको कार्यकाल सकियो, नयाँ सांसद छान्ने प्रक्रिया आजदेखि सुरु हुन थाल्यो र आजै समानुपातिक उम्मेद्वारहरूले बन्द सूची पेश गरिँदैछ। यो सन्दर्भ छ मङ्सिर 10 र 21 गरी दुई चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले समानुपातिक उम्मेद्वारको बन्द सूची आज निर्वाचन आयोगमा बुझाउँदैछन्। आयोगले बन्द सूची बुझाउन बिहान 10 बजेदेखि अपराह्न 5 बजेसम्म समय तोकेको छ। समानुपातिकतर्फ प्रतिनिधि सभामा 110 र 7 वटा प्रदेश सभाका लागि 220 जना सदस्य चुनिनेछन्। समानुपातिक निर्वाचन प्रणालीमा चुनावमा भाग लिन 88 दलले आयोगमा दल दर्ता गराएका छन्। तिनै दलले मात्र बन्द सूची बुझाउन पाउनेछन्। राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि अलग अलग बन्द सूची आयोगको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ। प्रदेशसभाका हकमा प्रदेशपछि अलग अलग सूची हुनुपर्नेछ। आयोग प्रवक्ता सहसचिव नवराज ढकालले प्रतिनिधि सभा र 7 वटै प्रदेशका लागि समानुपातिक तर्फको बन्द सूची बुझ्न आयोगमा छुट्टै डेस्क स्थापना गरिएको जानकारी दिनुभयो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। आज राति 12 बजे मध्यराति 12 बजेदेखि सांसदहरूको कार्यकाल पनि सकिएको छ। सांसदहरूको कार्यकालको समीक्षा एकैछिनपछि प्रसारण गर्नेछौँ।
नेपालगञ्ज र कोहलपुर स्थित न्यू रोडको कालोपत्रे सडकमा बस 10 टन माथिका गाडी गुडाउन पाइँदैन। न्यू रोडको कालोपत्रेको क्षमता 10 टन भन्दा माथि छैन, तर यहाँ 16 टन क्षमतासम्मका गाडी नियम विपरीत गुडिरहेका छन्। न्यू रोडमा 10 टन भन्दा बढी क्षमताका गाडी सञ्चालन गर्नु मापदण्ड विपरीत मानिए पनि बिना अवरोध गुड्ने गरेका छन्। व्यापारी, घरायसी निर्माणका सामग्री र यात्रु बोकेर हेभी लोडका गाडी दैनिक गुड्दा सडक भत्कदै गइरहेको छ। 10 टन क्षमताका सवारी साधनमा 4 पाङ्ग्रे जीप, कार, ट्याक्सी, मिनी माइक्रोबस, ट्र्याक्टर, मिनी ट्रक र मोटरसाइकल गुड्न मिल्ने। न्यू रोडमा नियम विपरीत ठूला सवारी साधन गुडिरहेका छन्। आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बस्यालले लेख्नु भएको छ।
बाँकेमा खुला बोर्डर भएका कारण भारतबाट सहजै आयातित खुला दुधको गुणस्तरीयता जाँच नभई बिक्री वितरण भइरहेको हुँदा निश्चित मापदण्ड बनाउनु पर्ने बाँकेका दुग्ध व्यवसायहरूले माग गरेका छन्। उनीहरूले बिना दर्ता र मापदण्ड पुरा नगरी बजारमा खुल्ला रूपमा बिक्री वितरण भइरहेको दुध र दुग्धजन्य पदार्थले अस्वस्थ प्रतिस्पर्धालाई बढावा दिएको पनि बताएका छन्। जिल्ला दुग्ध व्यवसाय सङ्घ बाँकेको 7 वार्षिक साधारण सभामा सहभागीहरूले मापदण्ड विपरीत जथाभावी खुल्ला रूपमा हुने गुणस्तरहीन दुग्धजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउनु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले उपभोक्ताहरूले आफ्नो बानी सुधार गरेमा किसानहरूले शुद्ध दुध बेच्न बाध्य हुने बताउनुभयो।
सबभन्दा पहिला यहाँलाई चाहिँ अनुरोध थियो भने तपाईँहरूले कम्तीमा आफ्नो बानीमा सुधार गर्नुहोस्। म शुद्ध दुध खान्छु, हो पार्सलाइजेसन गरेकै दुध मात्रै खान्छु भन्नुहोस् न, किन हुन्न? हेर्नुहोस् त, जो व्यापारी छ ऊ बाध्य हुन्छ पार्सलाइजेसन गरेकै दुध चाहिँ उसले चाहिँ उत्पादन गर्न बिक्री गर्न बाध्य हुन्छ।
संघका अध्यक्ष बदरुद्दिन अन्सारीको अध्यक्षतामा भएको साधारण सभामा पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका तिलक प्रसाद आचार्य, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम र दुग्ध व्यवसायी प्रभात सिंह ठकुरी लगायतले बोल्नु भएको थियो।
केही वर्ष अघिसम्म फूल र फूलका बोट चाहिए भारततिर दौडिनु पर्थ्यो। मेला महोत्सव र विभिन्न किसिमका सार्वजनिक कार्यक्रममा आवश्यक पर्ने माला तथा फूल भारत उत्तर प्रदेशको पिलीभित र बरेलीबाट आयात हुन्थ्यो। तर अहिले अवस्था फेरिएको छ। एकैपटक ठूलो परिमाणमा नपाइए पनि सानोतिनो परिमाणमा महेन्द्रनगरमै फूल र बोट फूलका बोट पाइन थालेका छन्। नर्सरी व्यवसायमा बढ्दो आकर्षणले यहाँ फूलको उपलब्धता बढेको हो। आजको कान्तिपुरमा भवानी भट्टले लेख्नु भएको छ।
राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्ने दैलेखको पादुका खोला पुलमा निर्माण सम्पन्न भएकै वर्षदेखि भुवाङ परेको छ। 3 वर्ष अघि निर्माण सम्पन्न भए पनि भुवाङ मर्मत सुधार नगरेरै ठेकेदारले आयोजनालाई पुल हस्तान्तरण गरेका छन्। 2068 निर्माण सुरु गरेको महालक्ष्मी जयदेवी एसएसजेबीले 2071 भदौमा आयोजनालाई हस्तान्तरण गरेको हो। अहिले पनि उस्तै छ भुवाङ। गुणस्तरीन काम गर्ने ठेकेदारलाई दिइयो उन्मुक्ति। ज्योति कटुवालले कान्तिपुरमा खबर लेख्नु भएको छ।
ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले जल माफियाको कमिसन लिने र दिने बाटो बन्द भएको दावी गर्नुभएको छ। देशका ठूला वा साना जलविद्युत आयोजनामा विगतदेखि नै भ्रष्टाचार र कमिसनको खेल हुँदै आएकाले अब त्यो बाटो बन्द गरेको मन्त्री शाहीले बताउनुभयो। आगामी हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वार सिफारिसको बैठकमा कालीकोट पुग्नुभएको मन्त्री शाहीले यो कुरा बताउनु भएको हो। आजको नागरिक पश्चिमेलीमा खबर प्रकाशित छ।
प्रदेश नम्बर 7 अत्यावश्यक औषधिको अभाव सुरु भएको छ। साउनेता अधिकांश स्वास्थ्य संस्थामा औषधि आपूर्ति हुन सकेको छैन। आवश्यक औषधि खरिद र आपूर्ति गर्न आवश्यक बजेटको अख्तियारी पाइसके पनि अधिकांश स्थानीय तह औषधि खरिद प्रक्रियामा जान सकेका छैनन्। सरकारले स्थानीय तहलाई 20 लाखसम्मको औषधि टेन्डर प्रक्रिया बिना सिधै किन्न सक्ने अधिकार दिएको छ। यसअघि 70% केन्द्र, 20% क्षेत्र र 10% औषधि जिल्लाले खरिद गर्ने व्यवस्था थियो। अहिले 5 लाख बराबरको औषधि मात्रै जिल्लाले खरिद गर्न पाउँछ। कैलालीको मोहन्याल गाउँपालिकाका प्रमुख नवल सिंह रावल कर्मचारी गाउँ नै नआउने भएपछि औषधि अभाव मात्र होइन सामान्य कामकाज समेत ठप्प भएको बताउनुहुन्छ। डीआर पन्त र मोहन शाहीले कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा व्यवस्थापिका संसदको कार्यकालको समीक्षा।
नेपालको राजनीतिक प्रक्रिया र संवैधानिक प्रणालीलाई एउटा चरणबाट अर्को चरणमा पुर्यायो र जे संक्रमण काल थियो त्यो संक्रमण काललाई पनि एक प्रकारले सम्बोधन गर्यो। गर्व गर्न लायकको मूल्याङ्कन गर्न लायकको पक्ष हो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363।
बिएससीसीएसआइटीमा फर्ना खुल्यो। एस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा त्रिवी अन्तर्गत जुनसुकै क्याम्पसबाट फारम भरी प्रवेश परीक्षामा पास गरेका विद्यार्थीहरूको भर्ना सुरु गरिएको छ। फर्स्ट कम फर्स्ट बेसिसमा भर्ना हुने, सिट संख्या सीमित भएको हुँदा आफ्नो भर्ना सुनिश्चित गर्न सूचित गरिन्छ। कक्षा यही कार्तिक 19 गतेदेखि सञ्चालन हुने बेहोरा जानकारी गराइन्छ। यसका साथै त्रिवीको निर्णय अनुसार व्यवस्थापन संकाय अन्तर्गत बिपिए ब्याचुलर अफ पब्लिक एडमिनिस्ट्रेसन, मानविकी संकाय अन्तर्गतको बिसिए ब्याचुलर अफ कम्प्युटर एप्लिकेशन कार्यक्रमको यसै शैक्षिक सत्रको भर्नाका लागि फारमहरू वितरण भइरहेको समेत सहर्ष जानकारी गराउँदछौँ। क्याम्पस प्रमुख महेन्द्र बहुमुखी क्याम्पस त्रिवी नेपालगञ्ज। सम्पर्क नम्बर 98582540।
दसैँ तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट, ह्युन्डे फेस्टिभ डिलाइट.
Hyundai Festive Delight 2074 यसपालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क एक वर्षको बीमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 सम्मको नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान. Hyundai.
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज.
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ. पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ. अब बाँकी खबर.
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
अब खाना पाक्छ टेस्टी र हेल्दी. छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन.
रूपान्तरित व्यवस्थापिका संसदको कार्यकाल आज राति 12 बजे सकिएको छ. प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको मनोनयन आजै हुने भएसँगै संवैधानिक व्यवस्थाअनुसार कार्यकाल सकिएको हो. दोस्रो संविधान सभाको पहिलो बैठक 2070 साल माघ 7 सुरु भएको थियो. संविधान सभाले करिब 18 महिनामा संविधान जारी गरेपछि संविधान सभा विघटन भई रूपान्तरित व्यवस्थापिका संसद कायम भएको थियो. कस्तो रह्यो व्यवस्थापिका संसदको कार्यकाल? कुराकानी गर्दै राजनीतिक विश्लेषक सुरेन्द्र केसी.
नेपालको राजनीतिक प्रक्रिया र संवैधानिक प्रणालीलाई एउटा चरणबाट अर्को चरणमा पुर्यायो र जे संक्रमण काल थियो त्यो संक्रमण काललाई पनि एक प्रकारले सम्बोधन गर्यो. मैले देख्दाखेरि वर्तमान संविधान सभाले हासिल गरेको यो चाहिँ उल्लेखनीय र गर्व गर्न लायकको मूल्याङ्कन गर्न लायकको पक्ष.
अब यो सांसदहरूले संविधान निर्माण र संविधान कार्यान्वयनका क्रममा खेलिरहेको भूमिकालाई कसरी विश्लेषण गर्नुहुन्छ?
त्यति विशिष्ट रहेन किनभने तिनीहरू मूलत चाहिँ 3 दल 4 दलका ठुला नेता को रिमोट कन्ट्रोलमा चरे भन्ने आलोचना यिनीहरूको माथि बढी भयो. अब अनेक किसिमका वारदात, पासपोर्ट काण्ड यावत कुराहरू पनि त्यहाँभित्र हुने गरे. उनीहरू चाहिँ के भने सामान्य बैठकमा समेत नियमानुसार उपस्थित भएर आफ्नो कार्य सम्पादन गर्नुपर्नेमा हाजिर गर्यो, भत्ता बुझ्यो, हिँड्यो. अधिकांश विधेयकहरू कोरम नपुग्नाले असरल नै परे. तिनले अहिलेसम्म पनि पूर्णता पाइरहेको स्थिति भएन. यी चाहिँ मैले लेख्दा यिनीहरूका आलोचित र विवादित पक्षहरू भए.
अब 2064 सालमा संविधान सभाको निर्वाचन भएपछि फेरि 2070 सालमा पनि निर्वाचन भयो. यो बीचमा 2 जना सभामुख पनि फेरिनु भयो. अब एउटा संसद चलाउने नेतृत्व लिनुभएका सभामुखको भूमिका एउटा ब्यालेन्स मिलेको देख्नुभयो देख्नु भएन?
अब सुभाष नेम्बाङको चाहिँ यसको लागि ठुलै नै ख्याति भएर लोकप्रियता पनि हासिल गर्नुभयो. त्यसपछि ओनसरी घरतीको पनि मैले लेख्दा जुन लेभलबाट उहाँ आउनुभएको थियो त्यो लेभलको सापेक्षतामा त मैले लेख्दा कमजोर भूमिका होइन, तर उहाँ चाहिँ अलिकति कमजोर पृष्ठभूमि, शिक्षा अनुभव सबै दृष्टिकोणले कमजोर पृष्ठभूमिबाट आउनुभएको र उहाँ आफ्नो बरकतबाट भन्दा पनि अब पारिवारिक पृष्ठभूमिबाट अलिकति बढी अवसरमा पठाइनु भएको र त्यसको छाया त्यहाँ पर्न गएको भन्ने कतिपय टिप्पणीहरू उहाँको माथि भएको देखियो. तर समग्रमा चाहिँ मैले उहाँले खेलेको भूमिका शालीन रह्यो र अपेक्षाकृत राम्रो नै रह्यो भन्ने चाहिँ समष्टिमा मेरो आफ्नो मूल्याङ्कन.
संविधान कार्यान्वयनको क्रममा स्थानीय तहको निर्वाचन भयो. अब प्रदेश र सङ्घको निर्वाचनका लागि सम्पूर्ण सांसदहरू तयार अवस्थामा हुनुहुन्छ. यसरी हेर्दाखेरि उहाँहरूको यो कार्यकाललाई उपलब्धिपूर्ण मान्न सकिन्छ सकिँदैन?
उपलब्धिपूर्ण त मान्नै पर्यो किनभने कतिपय विधेयकहरू अहिले पनि असरलै परेको कुरा, पारित नभइकन छोडिएको कुरालाई हामीले अघि पनि उल्लेख गर्यौँ. त्यसलाई एउटा अपवादको पाटो मान्ने हो भने उहाँहरूले आफ्नो भूमिका र काम सम्पादन गर्नुभएको छ, यसको लागि मैले लेख्दा उहाँहरू बधाई पात्र नै.
त्यस्तै उहाँहरूले भूमिका निभाउने क्रममा गर्नुभएको कमी कमजोरीहरू चाहिँ के रहे त?
एउटा सृजनशील भूमिका खेलिदिनु भएन, उहाँहरूको निर्णायक अवस्था त्यहाँ रहेन. उहाँहरूले आफ्नो कार्य सम्पादनलाई एउटा उदासीनतापूर्वक हेर्दै भत्ता चाहिँ ग्रहण गर्ने, काम त्यो अनुसार नगर्ने, यो आलोचनाको पक्ष रह्यो. सँगसँगै विदेश भ्रमणमा जोड दिने, एनजिओका कार्यक्रमहरूमा सक्रिय हुने, पैसामुखी र भत्तामुखी हुने, आफ्नो पासपोर्टसम्म दुरुपयोग गर्ने, त्यहाँभित्र गएर उम्ने, सुत्ने, त्यहाँभित्र गएर आफ्नै अफिसका कामहरू हिसाब किताब गर्ने, बिल भरपाईहरू फलोअप गर्ने, यस्तोसम्म गरेको पनि देखियो. उहाँहरूले आफ्नो शालीन व्यक्तित्वलाई पनि त्यहाँ चाहिँ निर्वाह नगरेको, करिएको, हाँसेको, रल्लिएको, छिल्लिएको यावत कुराहरू देखिए.
अब यी कुराहरू देखेका छन् सुरेन्द्रजी, जुन नेपालको राजनीतिमा नेपालको राज्य सञ्चालन प्रणालीमा देखेका जुन यो कमी कमजोरीहरू विकृतिहरू यहाँले प्रश्नका साथ जे देख्नुभयो त्यो कुरा औल्याउनु भएको छ, यसले हाम्रो नेपाली समाजमा दिने सन्देश के हो?
सन्देश त उदासीनता भएको छ, उहाँहरूलाई हेर्ने दृष्टिकोणमा नेपाली जनताहरूमा एउटा तिक्तता आएको छ, यिनीहरू चाहिँ आफ्नो भूमिका र गरिमालाई निर्वाह गर्न, किनभने त्यो त्यहाँ उहाँ जाने विधि नै गलत थियो, किनभने उहाँहरू एउटा पारिवारिक प्रतिनिधिको रूपमा त्यहाँ गइरहेको हुनुहुन्थ्यो। अब श्रीमान हार्यो, श्रीमती गए, कतिपयले चाहिँ छोरीलाई दाइजो पनि सभासद पद दिए, कतिपयले ती पदहरू किनबेच गरे, यसपछि त उहाँहरूको सन्देश समाजमा त नकारात्मक पर्ने नै हो, मैले त त्यो परेकै पनि छ।
अन्त्यमा अब नेपालको राजनीतिलाई सुधार उन्मुख बनाउनको लागि के भन्न चाहनुहुन्छ?
अब राइट मेन राइट प्लेस, उपयुक्त व्यक्ति उपयुक्त स्थानको अभाव नेपालको राज्य प्रणालीको सबभन्दा कमजोर पक्ष हो। सभासद जस्तो संविधान निर्मात्री निकाय जस्तो चाहिँ उपल्लो र महत्वपूर्ण ठाउँमा पनि पारिवारिकता, नाता, कृपा, पैसा, अब अहिले त डनहरू पनि हाबी हुने यो खालको प्रणाली देखिएको छ, यसलाई रोकेर त्यो चाहिँ सर्वोच्च निकाय हो, त्यो सर्वोच्च निकाय आदर्शको मानक पनि हुन्छ, त्यसबाट राजनीतिले नेतृत्व पनि पाउँछ, त्यहाँ चाहिँ के भने क्षमतावान हैसियत भएका उपयुक्त व्यक्तिहरू पठाउने एउटा तर्फ सोच्न सक्दाखेरि भोलिको लागि मैले लेख्दा राम्रो हुन जान्छ।
राजनीतिक विश्लेषक सुरेन्द्र केसी र सावित्री गिरी। अब अर्को सन्दर्भ, नेपाल संस्कृत विश्वविद्यालयको देवखुरी स्थित 1336 बिघा जमिन 16 वर्षदेखि किसानको नियन्त्रणमा छ। सशस्त्र द्वन्द्वको समयमा 2058 सालमा तत्कालीन विद्रोही माओवादीले राजपुर स्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काई विस्थापित गराएपछि हालसम्म जग्गाको आयस्ता प्राप्त हुन सकेको छैन। प्रहरी चौकी समेत विश्वविद्यालयको जग्गा मिचेर राखिएको छ। आजको कान्तिपुरमा खबर छ।
जग्गा बाँडफाँडको विषयलाई लिएर दुई दाजुभाइको बाजुरामा हत्या भएको छ भने एकजना घाइते भएका छन्। त्रिवेणी नगरपालिका 8 मोहन गिरी र गोरख गिरीको परिवारबीच विवाद भएपछि आक्रोशमा आएर दुईजनाको हत्या गरिएको छ। गोरखका 20 छोरा योगेन्द्र र 16 दिनेशले खुँडा खुकुरी र जिआई पाइपको प्रयोग गरी मोहनका 32 छोरा अर्जुन र 27 नौलेको हत्या गरेको प्रहरीले बताएको छ। कृष्ण ओलीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
कोहलपुर नगरपालिकाको कार्ययोजना अनुसार आज कोहलपुर नगरपालिका 11 स्थित आयुर्वेदिक स्वास्थ्य केन्द्र बग्यामा स्वास्थ्य शिविर हुने भएको छ। कोहलपुर नगरपालिकाका वडा नम्बर 10 र 11 70 उमेर पूरा भएका वृद्ध वृद्धाहरूका लागि सुशिविर आयोजना गरिएको कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले जानकारी दिनुभयो। आजको मिसन टुडेमा खबर प्रकाशित छ।
सात नम्बर प्रदेशमा नेकपा माले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ। कम्युनिष्ट पार्टीबीच ध्रुवीकरण भइरहेका बेला सात नम्बर प्रदेशमा माले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको हो। यसैबीच कङ्ग्रेस सभापति शेरबहादुर देवालले पार्टीको विधान विपरीत हिजो संसदीय समितिमा 5 सदस्य थप गर्नुभएको छ। पार्टीका तर्फबाट उम्मेद्वार चयन गर्ने शक्तिशाली निकाय संसदीय समिति अब 22 सदस्य भएको छ। थपिएकामा शेखर कोइराला, मानबहादुर विश्वकर्मा, एनपी सावन्त, फर्मुल्ला मनसुर र मिनेन्द्र रिजाल रहनु भएको छ। विधान अनुसार 6 पार्टी पदाधिकारी र 8 मनोनित गरी 14 सदस्य हुनुपर्नेमा देवालले यसअघि नै 17 बनाउनु भएको थियो। अब 22 केन्द्रीय यो संसदीय समिति पुगेको कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा संविधान निर्माण तथा कार्यान्वयनमा सांसदको भूमिकाका बारेमा नागरिक प्रतिक्रिया।
संसदहरूको भूमिका त म खासै केही देखिनँ, किनभने पछि स्वार्थ अनुसारको चाहिँ निर्णय गर्ने र अनि त्यसै सभासदहरूलाई फड्के किनारको साथी मात्रै राख्ने काम भएको छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय भागेश्वरी पोलिक्लिनिक कोहलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 4853523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। संविधान सभाबाट रूपान्तरित संसदको अवधि आज रातिबाट सकिएको छ। संविधान निर्माण तथा कार्यान्वयनमा संसदको भूमिका ऐतिहासिक नै रह्यो, तर त्यसमा सहभागी सांसदहरूको भूमिका चाहिँ कस्तो रह्यो त सुनौ साथी सम्भु थारूले संकलन गरेको नागरिक आवाज।
रविन्द्र मरासिनी, यसमा सांसदहरूको भूमिका त म खासै केही देखिनँ, किनभनेपछि जुन निर्णय गर्ने हो शीर्ष तहका नेताहरूले चाहिँ आफ्नो मनोमानी र आफ्नो स्वार्थ अनुसारको चाहिँ निर्णय गर्ने र अनि त्यसै सभासदहरूलाई फड्के किनारको साथी मात्रै राख्ने काम भएको छ। जस्तै अहिले चाहिँ सरकार निर्माणको कुराहरूमा भयो, जस्तै मन्त्रीमण्डल विस्तारमा भयो, खालि शीर्ष नेताहरूको चाहिँ आफ्नो मोनोपोली भएको देखिन्छ।
कृष्ण प्रसाद शर्मा संविधान बनेर कार्यान्वयनमा लाग्यो, अब त्यसको लागि चाहिँ यसलाई चाहिँ अब एउटा सफल भन्नै पर्छ। उनीहरूले गर्नुपर्ने काम आजभन्दा केही समय पहिले गरेर यो देश चाहिँ अझ विकासको आधारमा अझ अगाडि जानुपर्ने थियो, त्यो भएन भनौँ। तैपनि अब उनीहरूको कार्यकाललाई चाहिँ राम्रै भनेर चाहिँ मान्नुपर्ने हुन्छ।
म तारा खत्री रोका, जिम्मेवारी बहन गर्न त कसैले पनि सक्नु नै भएको छैन, तर पनि अब त्यो समयको बावजुद पनि होला होइन, जो जनताले अपेक्षा गरेको चाहिँ कुनै पनि कामहरू उहाँहरूले पुरा गर्न सक्नु भएको अवस्था देखिँदैन। यो भनौँ न जस्तै अब धर्म निरपेक्ष भनेर लेख्न चाहिँ जरुरी थिएन।
म प्रभात ठकुरी, हतार हतारको संविधान बन्यो, त्यो भूमिका जो निर्वाह हुनुपर्ने हो, तल्लो तहको समुदायको कुराहरू चाहिँ भोइसहरू जानु पर्थ्यो अथवा जनताले चाहेका थिए, देशको जनताले चाहे, त्यो आएन। ती कुराहरू चाहिँ जस्तै थ्रेसहोल्डका कुराहरू थिए होइन, यी आदि कुराहरूलाई चाहिँ पनि मिसाइदिएर ल्याइदिनु पर्थ्यो, त्यो चाहिँ नआएको हुँदाखेरि रोल पूर्ण रूपेण रोल त भएन, तर संविधानको बनाउनेमा चाहिँ रोल चाहिँ रह्यो।
म दीपक भण्डारी, कतिपय अवस्थामा हरेक भूमिकाहरू सकारात्मक र नकारात्मक दुवै खालका देखिएका थिए। जसरी हुन्छ देशमा संविधान जारी गर्नुपर्छ भन्ने एक किसिमको भाव उहाँहरूको व्यक्त हुन्थ्यो, त्यो चाहिँ एकदम सकारात्मक हो, र आफ्नो अनुकूल किसिमले संविधानमा आफ्ना विचारहरू व्यक्त गर्नुहुन्थ्यो, त्यो चाहिँ जनताहरूलाई भन्दा पनि राजनीतिक शासन गर्नेहरूका लागि उहाँहरूको भूमिका देखियो।
गाउँसभाका निर्णय कार्यान्वयन हुन थालेपछि स्थानीय तहले गति लिएको छ। शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार लगायत विकासका लागि सदरमुकामको मुख ताक्नुपर्ने बाध्यता हटेको छ। यसले सर्वसाधारणमा गाउँको विकास स्थानीय तहबाटै हुने विश्वास जागेको छ। नयाँ संविधान अनुसार शिक्षा, स्वास्थ्य, कृषि र विकास योजना लगायतका काममा अधिकार स्थानीय तहले पाएका छन्। यसअघि 2 दशकसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा काम सुस्त थिए, कर्मचारीका भरमा सञ्चालन हुँदा विकासका काम प्रभावित थिए। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले नेपालगञ्जदेखि र हरि गौतमले रुकुमदेखि यो खबर लेख्नु भएको छ।
महाकाली नदीमा प्रस्तावित पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वातावरणविदको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयसँग छलफल गरेपछि विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माणको काम अन्तिम चरणमा पुगेको हो। मिलन प्रकाश ढुङ्गालले आजको नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
डोल्पाका 8 स्थानीय तहमध्ये 7 ब्याङ्क सुविधा छैन। ठुलीभेरी नगरपालिका बाहेक डोल्पाका अन्य 7 स्थानीय तहमा ब्याङ्क सुविधा नहुँदा यहाँका नागरिक ब्याङ्किङ सुविधाबाट वञ्चित हुनु परेको छ। आजको नयाँ पत्रिकामा खबर प्रकाशित छ।
द्वन्द्वको समयमा रुकुमको त्रिवेणी गाउँपालिका खारा कि पवित्र राणा नाम परिवर्तन पटक पटक बलात्कारको शिकार हुनुभयो। सुत्केरी अवस्थामा समेत बलात्कृत भएपछि उहाँ मानसिक समस्याबाट ग्रसित हुनुहुन्छ। सामान्य उपचार भए पनि पूर्ण रूपमा उहाँलाई निको भएको छैन। यति बेला उहाँ पूर्ण उपचारको खोजीमा हुनुहुन्छ। गणेश विकले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
जुनी चाँदै गाउँपालिकाले घरघरमै सामाजिक सुरक्षा भत्ता पुर्याउन थालेपछि ज्येष्ठ नागरिक खुसी भएका छन्। आजको नयाँ पत्रिकामा खबर प्रकाशित छ।
जाजरकोटको यो खबरपछि अब बाँकेको सन्दर्भ छ। पौरखी बहुद्देशीय सहकारी संस्थाका सेयर धनीले 11% बोनस पाउने भएका छन्। पौरखीको साधारण सभामा बोनस बाँड्ने घोषणा गरिएको छ। अध्यक्ष हरिप्रसाद तिमिलसेनाले सेयर धनीले 11% बोनस पाउने बताउनुभयो। यसैबीच मुलुकका सञ्चालित सहकारी संस्थाको दायरा अब फराकिलो हुने भएको छ। नयाँ बन्न गइरहेको सहकारी ऐनले सहकारी संस्थाको दायरा फराकिलो बनाउने भएको हो। सहकारी ऐन अनुसार सहकारी संस्थाले उद्योग, पर्यटन, ऊर्जा क्षेत्रमा समेत काम गर्न अब पाउने व्यवस्था गर्न थालिएको छ। रितम्बरा दैनिकले खबर छापेको छ।
पश्चिम डायरीमा अब नागरिक मत। दलहरू बीचको पछिल्लो ध्रुवीकरण प्रयास बारेको प्रतिक्रियाका विषयमा यो साताको नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 1 पुष्पलाल चोका रमेश कुमार अर्यालको विचार।
अब दलहरूको साँडगाँठका विषयमा अब आगामी आसन्न निर्वाचनलाई दृष्टिगत गरी त्यो निर्वाचनमा आफ्नो सिट सुरक्षित र आफ्नो पार्टीको अस्तित्व स्थापित गर्नको लागि नितान्त स्वार्थ प्रेरितले गठबन्धन भएको जस्तो लाग्छ। अब यो दलहरूको जुन दुई खेमामा ध्रुवीकरण जुन भएको छ, वाम गठबन्धन र प्रजातान्त्रिकरण, यसले एउटा मुलुकलाई एउटा दुर्भाग्य हो। नेपाली जनतालाई एउटा विभाजन गर्ने र नेपाली जनतालाई विभाजन गरेर यो मुलुकलाई नै एउटा विषम परिस्थिति निर्माण हुने अवस्थाको सिर्जना हुन्छ भन्ने मलाई आशंका लागिरहेको छ। अब नेपाली जनताले पटक पटकको निर्वाचन र अहिलेका प्रमुख दल बनाउँदाखेरिका क्रियाकलाप, उनका चरित्र, उनले मुलुकमा गरेका काम कारवाहीलाई हेरेकै छन्, जनताले बुझेकै छन्। नेपाली जनता सचेत छ। अवश्य पनि नेपाली जनताले राष्ट्रप्रेमी, देशभक्त र यो जनताको उत्थान गर्नेको पहिचान गरी मत खसाल्छन् भन्ने मेरो एउटा विश्वास छ।
अत्यधिक विषादी प्रयोग गरिने र लामो समयदेखि खडेरी परेका कारण धान भित्राउने बेलामा बर्दियाका विभिन्न स्थानमा देखिएको फौजी किराको प्रकोपले हालसम्म 1000 बिघा क्षेत्रफलमा लगाइएको धानबालीमा असर पुर्याएको छ। फौजी किराको प्रकोप विस्तार भएपछि जिल्ला कृषि विकास कार्यालय बर्दियामा विषादीको समेत अभाव भएपछि समस्या समाधान गर्न असहज भएको मिसन टुडे दैनिकमा खबर छ। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सांसदहरूको कार्यकाल सकियो। नयाँ सांसद छानी प्रक्रिया आजदेखि सुरु हुँदै आजै समानुपातिक उम्मेद्वारहरूको बन्द सूची पेश गरिँदै
नेपालगञ्ज र कोहलपुरका न्यू रोडमा नियम विपरीत हेभी गाडी गुड्दै खुला सीमाका कारण बजारमा गुणस्तरहीन दूध बिक्री, सचेत रहन उपभोक्ताहरूलाई आग्रह।
सुदूरमा अत्यावश्यकीय औषधि अभाव। दाङमा संस्कृति विश्वविद्यालयको 1300 बिघा जग्गा किसानहरूको कब्जामा।
र बाजुरामा जग्गा विवादमा दाजुभाइको हत्या, दैलेखमा गुणस्तरहीन काम गर्ने ठेकेदारलाई उन्मुक्ति।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
अवस्थ प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म तुला विदा हुन्छौँ। आज असोज 29 गते आइतबार, अक्टोबर 15 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।